बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद बशह मोहम्मद और आले मोहम्मद पर। अस्सलाम वालेकुम और सुबह खैर नाज़रीन। अस्सलाम वालेकुम फरम।
सलाम, बहुत बहुत शुक्रिया। सलाम अर्ज करता हूँ, सुबह खैर कहता हूँ, रमज़ान मुबारक आपको कहता हूँ। और चौथा रोज़ा, ईरान में चौथा रोज़ा है, और चौथे रोज़े की भी मुबारकबाद भेजता हूँ।
और जहाँ पर तीसरा रोज़ा है
वहाँ तीसरे रोज़े की मुबारकबाद भेज देते हैं हम लोग। ऐसे कौन सा मसला है जी? अच्छा, और कैसे गुजर रहे हैं आप लोगों के रोज़े? मुझे उम्मीद है कि अच्छे गुजरे होंगे। आपके कैसे गुजरे?
मज़ेदार
गुजरे। अच्छा, आप जो है ज़्यादातर सो के रोज़े गुजार रही हैं या जो है वो
सोने का सवाल तो मेरी जिंदगी में पैदा ही नहीं होता।
क्यों?
देखिए, काम होता है, घर होता है, फिर इफ्तार बनाना, आपको पता है, हमारे बच्चे, बिल्कुल
खासतौर पे आपकी बच्ची जो है उसको संभालना थोड़ा सा ज्यादा मुश्किल होता है।
ज़रा सा और मुश्किल है, लेकिन ये होता है कि इफ्तार की तैयारी होती है और भी जो रोजेदार घर में है उनका ख्याल रखना पड़ता है कि आपको।
ये बात भी सही है।
और उनका काम जरा सा यहाँ सख्त हो जाता है,
सख्त हो जाता है। और बहरहाल रमज़ान का महीना है, बरकतों का महीना है, और ये मेहमान भी बरकतें, क्योंकि कल शहरी लाई साहब से बात हो रही थी और उन्होंने कहा कि रमज़ान का असल मकसद, एक असल मकसद ये है कि हम उन दूसरे लोगों को खाना खिलाएं, इसमें बहुत सवाब है।
इस तरह हम खुद अल्लाह के मेहमान हैं, हम दूसरों को अपने घर के मेहमान बनाएं।
बड़ी खूबसूरत बात की।
और हमारे हफ्ते का मौजू चल रहा है खुर्रम रोज़ा।
बिल्कुल,
और नाज़रीन समझाएंगे कि आप अपने बारे में, आप किस तरह रोज़ा रखते हैं, आपके शहर में क्या इफ्तार की तैयारी होती है, हमें ज़रूर बताएं। हमें बहुत इस पर मज़ा आएगा।
बिल्कुल मुकाबला,
बिल्कुल मुकाबला भी हमारा चल रहा है। आपके शहर में, आपके गांव में, आपके मुल्क में किस तरह रवायती अंदाज में आप अपना इफ्तार या अपने रोजे गुजारते हैं, उसकी तस्वीर हमें भेजना मत भूलिए।
बिल्कुल, और खास तौर पे ईद की, जब ईद पहुंच जाए बल्कि
नजदीक हो।
बिल्कुल सही, वक्त जाया नहीं करेंगे हम लोग, साहब जो है अभी शोर मचाना शुरू हो जाएंगे हमारे काम। अच्छा, कहाँ जाएं हम लोग?
हम जाएंगे, रमजान हमारे साथ का हिस्सा है, और बिल्कुल सुनेंगे रमजान के चौथे दिन की दुआ, और फिर अपने अजीज नाज़रीन की खिदमत में हाजिर होंगे। हमारे साथ रहिएगा जी नाज़रीन। एक बार फिर आपको खुशामदीद कहते हैं आपके अपने प्रोग्राम सुबह जिंदगी में। इस दुआ के बरकत से हमारी यही दुआ होगी कि आपका चौथा दिन यानी रोजे का चौथा दिन बहुत बहुत बरकतों वाला और अच्छा गुजरे।
बिल्कुल जबरदस्त, और जितना ज्यादा कोशिश कर सकते हैं इस चौथे रोजे में सवाब कमाने की, नेकियां कमाने की, बिल्कुल आप लोग कोशिश करें, और हम लोग भी कोशिश करेंगे मिलके, और ऐसा काम करेंगे कि अल्लाह ताला हमारे से होंगे। और जैसे कि हमारे साथ नाज़रीन को पता है, आज के दिन हम लोग निचोड़ निकालते हैं अपने हफ्ते के मौजू का,
और मैं ले जाऊंगी नाज़रीन को इस्लामाबाद स्टूडियो। स्काइप पर हमारे साथ होंगे हसन शाह, मजहबी उमूर के माहिर है। इंशाल्लाह हम भी उनसे रोजे के मुतालिक, रोजों में किस तरह बुरी आदत को छोड़ा जा सके,
बड़ा जबरदस्त मौजू आप लोगों ने इंतखाब किया। अच्छा सर, मैं ये बताता चलूं, facebook.com/sutmorningshow हमारा सफ़ा जो है फेसबुक का, उसका एड्रेस है, और उस पर आप लोग, जैसे कि हमने कहा तस्वीरी मुकाबला है, आप अपने कमेंट दे सकते हैं, कोई भी चीज़ आप शेयर करना चाहें हमारे साथ शेयर कर सकते हैं।
बिल्कुल, और अब हम आपको लेकर जाएंगे एक और खूबसूरत सी दुआ सुनेंगे, और फिर आपकी खिदमत में हाजिर होंगे, प्रोग्राम सुबह जिंदगी को आगे बढ़ाएंगे। जी नाज़रीन, एक बार फिर आपको खुशामदीद कहते हैं आपके अपने प्रोग्राम सुबह जिंदगी में, और हमारे साथ स्काइप पर मौजूद है हसन शाह, और मैं सलाम अर्ज करती हूँ आपकी खिदमत में।
वालेकुम सलाम।
हसन शाह साहब, आपको सबसे पहले रमजानुल मुबारक की बहुत बहुत मुबारकबाद पेश करती हूँ, और आपको बहुत बहुत खुशामदीद कहती हूँ प्रोग्राम में।
बहुत शुक्रिया, आपको भी बहुत बहुत मुबारक हो।
बहुत शुक्रिया हसन शाह साहब, हमारा मौजू चल रहा है रोजा, और रोजे में बुरी आदत का छोड़ना, रोजे का किस हद तक तासीर इंसान के ऊपर होता है। सबसे पहला सवाल यही पूछना चाहूंगी कि रोजे में यानी हम रमजानुल मुबारक में बुरी आदत छोड़ देते हैं, और फिर ये बुरी आदत रमजानुल मुबारक के बाद दोबारा शुरू हो जाती है, इस बारे में आप क्या कहना चाहेंगे?
जी बिस्मिल्लाहिर्रहमानिर्रहीम, रोजे के जिस तरह अरबी में मायने भी हैं कि रुकना या रोकना, तो हम कहते हैं अरबी में रोजे को
जी।
तो रोजा बेसिकली इंसानों पे इसलिए नाजिल किया गया कि ताकि इंसान अपने नफ्स को काबू कर सके
जी।
क्योंकि इंसान को अल्लाह पाक ने अशरफुल मखलूकात बनाया है, तो इसके पीछे बहुत बड़ा इतराज है
जी।
कि दुनिया में बहुत सी मखलूकात हैं, फरिश्ते हैं, चिरिंद परिंद हैं, उसके अलावा जिन्नात हैं, और भी बहुत सी मखलूकात हैं जो अल्लाह ताला ने इस दुनिया में, इस कायनात में बनाई हैं
जी।
लेकिन सिर्फ इंसान को ही अशरफुल मखलूकात क्यों कहा गया? इसके पीछे बहुत बड़ा राज है कि इंसान को अशरफुल मखलूकात इसलिए कहा गया कि ये वाहिद वो एक ऐसा जिन्स, एक ऐसी चीज बनाई गई जिसको नफ्स भी दिया गया है और रूह भी दी गई है
जी।
यानी कि एक तरफ से तो उसको रूह के थ्रू एक जिस तरह रूह एक ही दिन हम कायनात में बना दी गई, और साथ नफ्स भी दे दिया गया कि इसकी अपनी भी विलिंग इसकी अपनी भी कोई ख्वाहिशात होंगी और ये खुद अपने आप को ऑटोमेटिकली खुद भी कंट्रोल करेगा कि ये क्या चाहता है। तो इसलिए इंसान को फिर नमाज जिस तरह फर्ज की गई और रोजा फर्ज किया गया ताकि वो अपने आप को रोक सके, उसके अंदर स्टॉप करने की, फुल स्टॉप लगाने की आदत पैदा हो जाए और वो कुछ बुराइयों से अपने आप को रोक सके। क्योंकि इंसान की रूह और जिस्म जब मिल जाते हैं और आप किसी भी, जिस तरह एक इंसान है वो सोना शुरू कर देता है ज्यादा घंटे, एक आम इंसान है वो 8 घंटे सोता है, लेकिन कोई इंसान है वो 12 घंटे 14 घंटे सोना शुरू कर देता है, तो वो उसकी आदत बन जाती है, उसकी रूह की भी और उसके जिस्म की भी आदत बन जाती है कि वो उसको ये चीज अच्छी लगनी शुरू हो जाती है और उसको बहुत आराम और बहुत आसाइश महसूस होती है। तो अल्लाह पाक ने इस सूरत हाल में इंसानों के लिए, मुसलमानों के लिए, ईमान वालों के लिए रोजा फर्ज किया गया और अल्लाह ताला ने फरमाया कि ये रोजा मेरे लिए है और इसकी जजा मैं खुद बन जाता हूँ। अरबी में इसके मायने है कि मैं इसकी जजा खुद बन जाता हूँ, मतलब कि इसकी जजा अल्लाह ताला खुद डायरेक्ट उस इंसान को देता है जो रोजा रूह और एहतसाब के साथ रखे।
जी बहुत शुक्रिया हसन शाह साहब, बहुत शुक्रिया। हमारी गुफ्तगू जारी रहेगी लेकिन यहाँ हमें चलना है स्टूडियो के मेहमान की तरफ और हम फौरन चलते हैं खुर्रम की तरफ ताकि अपनी गुफ्तगू को आप आगाज कर सकें।
बहुत शुक्रिया, बहुत जबरदस्त गुफ्तगू आपकी चल रही थी इस्लामाबाद स्टूडियो से। बहरहाल हमारे साथ कसवर अब्बास अलवी साहब स्टूडियो में मौजूद हैं और जानी पहचानी शख्सियत हमारे प्रोग्राम की और इंशाल्लाह आज उनसे हम तफसीली तौर पर रोज़े के फवाइद और उसके असरात हमारे पर माशरे के ऊपर इस मौजू पर इंशाल्लाह उनसे बात करेंगे। चलते मुलाकात करते हैं। कैसे हैं सर आप?
बिल्कुल ठीक ठाक।
ठीक ठाक, शुक्रिया अदा करता हूँ आपका, आप तशरीफ लाए हमारे स्टूडियो में दोबारा एक बार फिर आपने वक्त निकाला,
बहुत शुक्रिया
और मुबारकबाद पेश करता हूँ माह रमज़ान की।
बिल्कुल।
अच्छा कसवर साहब, बहरहाल एक हफ्ते से हम इस रोज़े के मौजू पर, रमज़ान के मौजू पर गुफ्तगू कर रहे हैं और बहरहाल हम तफसीली तौर पर शुरू से बात करेंगे, लेकिन एक चीज़ जो कल भी हमारी बात हो रही थी यहाँ पर प्रोग्राम में और बड़ी दिलचस्प बात थी, बात ये थी कि शहीद इलाही साहब हमारे साथ स्टूडियो इस्लामाबाद स्टूडियो में मौजूद थे और उन्होंने बड़ी अच्छी तरफ इशारा, अच्छी बात की तरफ इशारा किया और उन्होंने कहा कि रोज़ा ये नहीं है कि सिर्फ भूखा रह लें और सुबह खाया ना खाया, सहरी ना की ना की और सो गए, बहरहाल 4-5 घंटे सो गए और उसके बाद बहरहाल जो है अफ्तारी के टाइम पर 1-1.5 घंटा पहले उठ गए और जी अफ्तारी कर ली। ये नाम इस चीज़ का है कि हम एहसास कर सकें उस दर्द को, उस दर्द को महसूस कर सकें जो लोग शायद अच्छा खाना वो अफोर्ड नहीं कर पाते, उन लोगों का दर्द महसूस कर सकें। इसके ऊपर मैं चाहूँगा थोड़ा सा इशारा करें।
ज़रूर। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि वस्सलातु अला अहलिहा ला सियमा बकियतिल्लाहिल आज़म रूही व अरवाहुल आलमीन लहुल फिदा। एक बार फिर आपका शुक्रिया अदा करता हूँ और तमाम मुसलमानों को, मोमिनीन को इस माह मुबारक की तबरीक और तहनियत पेश करता हूँ। जी बहुत अच्छे नुक्ते की तरफ आपने इशारा किया। जब हम रोज़े की अहमियत को उजागर करते हैं तो एक नुक्ता जो है वो हम फ़लसफ़े रोज़े पे बहस करते हैं।
ठीक है।
तो ये जो सवाल आपने फरमाया ये अमूमन इसी की तरफ है, यानी रोज़े का फ़लसफ़ा क्या है, आया वाकई रोज़ा यही है कि सुबह से शाम तक अपने आप को भूखा प्यासा रख लेना या नहीं, इसके पीछे कोई और चीज़ भी है? तो इमाम मासूम इमाम जाफ़र सादिक अलैहिस्सलातु वस्सलाम फरमाते हैं कि इन्नमा फ़र्ज़ल्लाहु सियामा लियस्तवी बिहिल गनी वल फ़कीर।
सही।
के हदफ जो है और फ़लसफ़ा जो है रोज़े का वो खुदावंद आलम ने इसको फ़र्ज़ करने के अंदर ये रखा है कि इसमें अमीर और फ़कीर का फ़र्क ख़त्म हो जाए, अमीर और फ़कीर बराबर हो जाए। वो किस तरह बराबर हो सकते हैं? वो इसी तरह बराबर हो सकते हैं कि अमीर के रिज्क के अंदर खुदा ने फ़कीर का रिज्क रखा होता है।
ठीक है।
ये अलग बात है कि वो उस तक ना पहुंचाए, वो ज़कात की सूरत में है, वो फितरे की सूरत में है या बहुत सारी
यहाँ।
जी बिल्कुल। अभी जो आपने सवाल किया तो मुझे शहीद चमरान का एक खूबसूरत जुमला जो है मेरे जहन में आया, तो फरमाते हैं कि खुदाया तुरा शुक्र बा फ़क्र आशनाइयम कर दी ता रंज गुरुस्नेगान रा बेफहमम। वाकई बहुत ही
जबरदस्त जुमला,
जालिब नुकता है कि शहीद चमरान फरमाते हैं कि खुदाया मैं तेरा शुक्र अदा करता हूँ कि तूने मुझे फ़क्र जैसी नेमत से आशना किया है ताकि मैं भूखों का दर्द महसूस कर सकूँ। तो ये वो फ़लसफ़ा है जो शहीद चमरान के जहन में आया है कि रोज़े का हदफ ये नहीं है कि इंसान जिस तरह आपने फरमाया कि सुबह से शाम तक भूखा रहने, बल्कि यही है अपने इर्द गिर्द हम अपने मुहित में, अपने मुआशरे में नज़र दौड़ाएँ, अपने करीबी अपने दूर के फ़कीर जो भी लोग एक वक्त का खाना नहीं रखते, और अफसोस की बात है कि उनके पास तो खाना ना हो और हम पेट भर के खा रहे हो, हम सहरी अफ्तारी भी पहले की नस्बत ही रूटीन से, यानी रूटीन से बढ़ के खा रहे हो और हमारे हमसाये जो हैं वो भूखे। तो कहने का मकसद ये है कि एहसास शफ़क़त मुरव्वत और मोहब्बत जब उजागर हो जाए दूसरे लोगों के लिए तो यही जो है रोज़े का हदफ करार पाता है।
सही। بہت بہت شکریہ قصور صاحب, بہت خوبصورت طریقے سے آپ نے میرے سوال کا جواب دیا, بہت شکریہ ادا کرتا ہوں. گفتگو آپ کے ساتھ ہم جاری رکھیں گے قصور صاحب. یہاں پر ہم لوگ چلیں گے رباب کی طرف, دیکھتے ہیں رباب ہمیں کہاں پر لے کے جانی. جی رباب
جی, بہت شکریہ خورما, بہت ہی آپ کو ایک زبردست سی جگہ پر لے کے جا رہی ہوں, ایک ایسی خاتون کے پاس جو اپنے گھر کے جو ان کے کچرے یا بچے کچے جو چیزیں ہوتی ہیں ان سے انہوں نے ڈیکوریشن پیسز بنائی. تو آئیے ساتھ مل کر دیکھتے ہیں یہ رپورٹ, اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں, ہمارے ساتھ رہیے گا.
یہ ہنری آثار جو آپ دیکھ رہے ہیں گاؤں اور چین سکون کے زیر عنوان سے بنائے گئے ہیں. ہم نے یہ آرٹ ماحولیات کے مسائل کو اجاگر کرنے کے لیے بنایا ہے. ہم یہ سوچتے ہیں کہ عوام کچرے اور اس سے پیدا ہونے والے مسائل سے واقف نہیں ہے یا اس پر توجہ نہیں کرتے ہیں. گھروں میں بہت زیادہ کچرا پیدا ہوتا ہے. ہم عوام کو یہ سکھانا چاہتے ہیں کہ کس طرح سے کچرے سے جو کہ ایک فاضل اور پھینکنے والی چیز ہوتی ہے اور جس سے ماحولیات کے مسائل پیدا ہوتے ہیں اور لوگوں کو مشکلات درپیش آتی ہیں, اس سے کس طرح سے ہنری آثار خلق کیے جا سکتے ہیں. عوام اس طرح سے اپنے بنائے ہوئے ہنر پاروں کو دیکھ کر محظوظ ہو سکتے ہیں اور ماحولیات کو بھی مزید نقصانات سے بچا سکتے ہیں. ہماری سرگرمیوں کا مرکز دیہی علاقے ہیں, کیونکہ دیہی علاقوں کو ماحولیات کے لحاظ سے زیادہ خطروں کا سامنا ہے. دیہی علاقے پر فضا ہونے اور پاک و پاکیزہ اور صاف ستھرے ماحولیات کی وجہ سے شہری لوگوں کو اپنی طرف کھینچتے ہیں, اور لوگ سکون و چین کرنے کے لیے دیہی علاقوں کا رخ کرتے ہیں اور وہاں چند گھنٹے یا دن گزارنے کے بعد اپنے اپنے شہر واپس چلے آتے ہیں. تاہم کچھ لوگ دیہی علاقوں کے ماحولیات کا خیال نہیں رکھتے, بلکہ کچرا کر کے نیز مختلف طریقوں سے اسے نقصان پہنچاتے ہیں. ہم نے کئی برسوں قبل اس مجموعے پر کام کرنا شروع کیا تھا اور تقریباً 108 پیس بنائے ہیں. یہ ساری چیزیں کچرے سے بنائی گئی ہیں جسے پھینک دیا جاتا ہے. ہم نے اپنے اس آرٹ کو متعدد نمائشوں میں پیش کیا ہے. لوگوں نے اسے بہت پسند کیا ہے, یہاں تک کہ بعض یورپی سیاحوں نے ہمارے ان ہنر پاروں کو خریدا بھی ہے اور اپنے ساتھ لے گئے ہیں. ہم نے کچرے سے جو آرٹ اور ہنری اشیاء بنانے کا کام شروع کیا تھا اسے صنعت و حرفت و محنت کے ادارے نے رجسٹر کیا ہے, جس کے نتیجے میں یہ باضابطہ طور پر ایک کام کی صورت میں تسلیم کر لیا گیا ہے. خواتین, بالخصوص خانہ دار خواتین, ماحولیات کی مشکلیں کم کرنے میں اہم کردار ادا کرتی ہیں. اسی بنا پر ہم ان سے اپیل کرتے ہیں کہ پھینکنے والی چیزوں کو غور سے دیکھیں, اور اگر ان میں کوئی چیز قابل استفادہ ہو تو اسے کچھ نہ کچھ بنانے میں استعمال کریں. بعض اوقات تو چھوٹی سی چھوٹی چیزیں جیسے پھلوں کی گٹھلیاں اور استعمال شدہ چائے کی پتی بھی بہت مفید ثابت ہوتی ہے, جس سے ہنری اور اقتصادی فائدہ ہو سکتا ہے. یہاں جو چیزیں بنائی گئی ہیں اور آپ انہیں دیکھ رہے ہیں, ان میں زیادہ تر اس لکڑی کا استعمال کیا گیا ہے جسے بڑھئی پھینک دیتے ہیں. خانہ دار خواتین ان چیزوں کو بڑی آسانی سے حاصل کر سکتی ہیں. اسی طرح سے روٹیوں کے ٹکڑوں, ٹوٹے ہوئے کھلونوں اور مختلف اشیاء سے جنہیں لوگ پھینکنے میں عافیت سمجھتے ہیں متعدد چیزیں بنائی جا سکتی ہیں. ایران میں ایک ضرب المثل ہے جس کے معنی یہ ہیں, جو چیز آج آپ کو خوار لگ رہی ہے ایک دن آپ کے کام آ سکتی ہے. اسی ضرب المثل کے مطابق ہم کچرے سے بھی بہت سی چیزیں بنا سکتے ہیں.
ناظرین آپ ملاحظہ فرما رہے ہیں پروگرام صبح زندگی، اور میں آپ کو فوراً لے چلوں گی اسلام آباد اسٹوڈیو، محترم حسن شاہ ہمارے ساتھ وہاں موجود ہیں۔ جی حسن شاہ صاحب، ہم بات کر رہے تھے روزے اور بری عادات کی، روزے کے مثبت اثرات جو ہیں، یا روزے کے خیر تمام اثرات مثبت ہی ہیں، ہماری زندگی پر یا انسانی زندگی پر کس طرح سے پڑ رہے ہیں، اگر اس بارے میں وضاحت دے تھے
جی۔ جس طرح کہ ہم دیکھتے ہیں کہ ہمارے سامنے کھانے پینے کی چیزیں موجود ہیں جی، اور ہم بھوکے ہیں، پیاسے ہیں، اور اس کے باوجود بھی کہ ہمیں کوئی نہیں دیکھ رہا، ہم پھر بھی کھاتے نہیں ہیں، پیتے نہیں ہیں، کیونکہ ہمیں پتا ہوتا ہے کہ ہم نے ایک نیت کی ہوئی ہے کہ ہم اس وقت روزے میں ہیں
جی،
اور ہم کچھ نہیں کھائیں گے۔ یہ جو پریکٹس اللہ تعالیٰ نے ہمیں دی ہے، ایک تو اس میں تقویٰ اور اللہ تعالیٰ سے محبت کا اظہار ہے
بالکل،
اور اس کے بعد اللہ تعالیٰ نے ہمارے پر یہ روزہ فرض کیا اور اس سے ہمیں یہ پریکٹس دلوائی، اس سے یہ ہمیں سبق سکھایا کہ دیکھیں آپ اپنے آپ کو روک سکتے ہیں ان چیزوں سے، اور پھر بھوک اور پیاس اس کی شدت کو برداشت کر کے اب یہ اپنے ذہن میں آپ کے یہ خیال آتا ہے کہ وہ بھی کتنے لوگ ہیں جن کو عام دنوں میں بھی کھانے پینے کو یہ چیزیں میسر نہیں ہوتی
جی،
تو ایک احساس پیدا کر دیا جاتا ہے انسان کے اندر اللہ تعالیٰ کے لیے بھی محبت، اللہ تعالیٰ کی مخلوق کے لیے بھی محبت، اور یہی وہ اللہ تعالیٰ کا مقصد ہے جس کے لیے اللہ تعالیٰ نے انسان کو خلق کیا کہ وہ آپس میں ایک دوسرے کے ساتھ ایک معاشرے کے طور پہ رہیں۔ کہ آج تک ہم نے نہیں سنا کہ کوئی فرشتہ کبھی مرا بھی ہو، یا کسی فرشتے کا کوئی رشتہ دار ہے، یا کوئی جنازہ اٹھا پڑا گیا ہو، یا وہ اس طرح سوسائٹی کی صورت میں، یہ سوسائٹی اور یہ اس طرح ایک دوسرے کے ساتھ رہنے والا صرف انسانوں کے اندر ہی یہ چیز، یہ انسانوں کے لیے یہ چیز صرف اللہ تعالیٰ نے خلق کی ہے۔ تو روزہ بنا کے اور روزے کو انسانوں کے، مسلمانوں کے اوپر فرض کر کے مقصد یہی تھا کہ وہ درد محسوس کر سکیں، وہ شدت، وہ پیاس، وہ بھوک، کہ ایک وہ غریب شخص، وہ غریب رشتہ دار آپ کا جس کو کھانے کی چیزیں میسر نہیں ہوتی ہیں، اس پہ کیا بیتی ہوگی۔ چلیں رمضان میں تو آپ پہ حلال چیزیں حرام کر دی جاتی ہیں
جی،
وہ بعد میں رمضان کے بعد آپ پہ دوبارہ سے حلال ہو جاتی ہیں، لیکن وہ لوگ جو دن کھا پی سکتے تھے ان کے لیے آپ کیا کچھ کر سکتے ہیں۔ تو جب تک آپ کے اپنے اوپر وہ چیزیں اثر انداز نہیں ہوتی، آپ نہیں محسوس کر سکتے کسی اور کا دکھ، کسی اور کا غم، کسی اور کی پریشانی۔ تو یہ ایک بہت بڑا اللہ تعالیٰ کے اس میں راز چھپایا کہ اس روزے کو اللہ تعالیٰ نے جو خلق کیا، خالی بھوکا پیاسا رہنے کا اس میں مقصد نہیں تھا کہ آپ بھوکے پیاسے رہیں اور باقی تمام روٹین، باقی تمام کام آپ کے ویسے ہی چلتے رہیں
جی۔
اور کئی لوگ ہم نے ایسے دیکھے جو سگریٹ نوشی کرتے ہیں، یا کوئی اس طرح نشہ کرتے ہیں، یا کوئی برائی ان کے اندر ہے، تو وہ ماشاء اللہ اس رمضان میں جب پریکٹس کرتے ہیں ایک مہینہ، تو وہ ان سے برائی چھوٹ جاتی ہے، اور وہ پھر اللہ کے کرم سے، اللہ کی اطاعت سے، کیونکہ جس طرح کہتے ہیں کہ توبہ، اس شخص کی توبہ قبول ہو گئی
جی،
لیکن حقیقت میں ایسا نہیں ہوتا۔ حقیقت میں یہ ہوتا ہے کہ اس شخص کو اللہ تعالیٰ نے یہ توفیق دی کہ وہ توبہ کرے اور اس کے تمام گناہ معاف کر دیے گئے، اور اس شخص کی وہ توبہ قبول ہو جاتی ہے
جی۔
تو اسی طرح روزے میں بھی اللہ تعالیٰ نے اس شخص کو اتنی ہمت دی کہ وہ روزے میں وہ اپنی نشہ، وہ سگریٹ، وہ چیز کو چھوڑ دیتا ہے، اور پورا سال یا اپنی بقایا زندگی میں بھی اس چیز کے قریب سوارا نہیں جاتا
جی۔ بہت شکریہ حسن شاہ صاحب، بہت شکریہ، بہت ہی خوبصورت طریقے سے آپ نے وضاحت کی۔ لیکن آج ہم واپس چلیں گے اسٹوڈیو میں، یہاں پہ قصفر عباس الوی صاحب ہمارے ساتھ موجود ہیں، اور ہم فوراً چلتے ہیں خورم کے پاس
جی۔ بہت شکریہ رباب جی، بالکل آپ لوگوں کی گفتگو جاری رہے گی کہ ہمیں بھی تھوڑا سا وقت دیں، ہم لوگ بھی گفتگو کریں تھوڑی دیر۔ اچھا قصفر صاحب، آتے ہیں پہلے سوال کی طرف۔ پہلا سوال جو روزے کے بارے میں ہوتا ہے کہ روزہ کیا اہمیت کیا ہے، کیا روزے کا اہمیت اور اس کا مفہوم کیا ہے؟
دیکھیں جی، روزے کا لغوی مفہوم تو یہی ہے کہ کسی چیز سے پرہیز کرنا، یہ اس لغت میں کہتے ہیں صیام، اور صیام کا مطلب بچنا ہوتا ہے،
صحیح،
یا صوم اس کی اگر مفرد استعمال کی جائے تو۔ اصطلاحی مفہوم میں روزہ جو ہے، ایک چیز کی طرف میں اس سے بھی پہلے اشارہ کر دوں، روزہ جو ہے وہ صرف اسلام میں نہیں ہے بلکہ اسلام سے پہلے امتوں پر بھی فرض تھا، اور اس کا اشارہ ہمیں قرآن مجید کی اس آیت سے ملتا ہے، خداوند عالم فرماتے ہیں، یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون۔ روزہ تم پر فرض کیا گیا ہے اے مومنو، جیسا کہ تم سے پہلی امتوں پر فرض کیا گیا تھا،
ٹھیک،
اور ہدف بھی ساتھ ہی بتا دیا گیا ہے، لعلکم تتقون، تاکہ تم تقوی اختیار کرو۔ روزے کا جو ہدف ہے وہ تقوی، اگر تقوی تک انسان نہ پہنچے تو روزے کا ہدف جو ہے وہ باقی نہیں رہتا۔ باقی جو چیز اس کے اصطلاحی مفہوم ہے، روزہ جو ہے وہ صبح سے، یعنی صبح کی اذان سے لے کے مغرب کی اذان تک کچھ چیزوں سے پرہیز کرنے کا نام ہے، اور وہ 12 چیزیں ہیں جو عموماً فقہ کی کتابوں میں ہمیں دکھائی دیتی ہیں۔ ان میں ایک چیز جو ہے وہ کھانا پینا اور خدا کی طرف جھوٹ کی نسبت دینا، یا اس طرح کی جو چیزیں, اس کو ہمارے فقہا جو ہیں وہ واجب چیزیں جو جو روزے کو جو ہے باطل کر دیتی ہیں وہ 12 ہیں, اور اس طرح بہت ساری چیزیں ہیں جو اس کو مکروہ قرار دیتی ہیں, یعنی روزے کا روزہ باطل نہیں ہوتا بلکہ اس سے اس کا اجر اور ثواب جو ہے کم ہو جاتا ہے. تو یہ اس کا مفہوم ہے. اس کی اہمیت جو ہے روزے کی یہ ہے کہ خداوند عالم نے اس کو ماہ رمضان کے اندر جو ہے روزے کو رکھا ہے, اور ماہ رمضان کی فضیلت بھی قرآن مجید میں اس طرح ہے کہ شہر رمضان الذی انزل فیہ القرآن, یعنی یہ وہ مہینہ ہے جس کے اندر ہم نے قرآن کو نازل کیا ہے. لہٰذا میں سمجھتا ہوں کہ قرآن, روزہ اور اس ماہ مبارک کا ایک گہرا رابطہ ہے. جس طرح روزے فرض ہیں اسی طرح فضیلت جو ہے قرآن مجید کی بھی ہے. ہم جس حد تک قرآن مجید کی تلاوت زیادہ کریں گے اسی تناظر میں ہم روزے کی اہمیت سے بہتر طور پہ جو ہے وہ اجاگر ہو اپنے آپ کو اجاگر کر سکتے ہیں.
صحیح. اچھا قصور صاحب, اسلام میں
جی
کیا فضیلت بیان کی گئی ہے روزے کی, یعنی خود اگر دین اسلام کو دیکھا جائے اس کے علاوہ؟
بالکل. ایک چیز یہ ہے کہ ہم آئمہ کی طرف سے ہمیں ایک نقطہ ملا ہے, وہ یہ ہے کہ آپ جس چیز پر بھی بحث کر رہے ہوں کوشش کریں کہ چونکہ اسلام نے بہت ساری تعلیمات دی ہیں آپ اس کے بارے میں چہل حدیث کی طرف توجہ کریں. بہت سارے ایسے موضوعات ہیں جن میں اگر ہم چہل حدیث, یعنی ہمارے علماء نے کم از کم 40 حدیثیں جو ہیں جو بہت ہی معتبر حدیثیں ہیں, اہمیت کی حامل حدیثیں ہیں, وہ ہر موضوع میں چن چن کے نا موتیوں کی طرح ایک جگہ پہ پرو دی ہوتی ہیں. ان میں سے ایک کتاب جو ہے امام خمینی کی بھی ہے چہل حدیث کے نام سے. تو روزے میں بھی اگر آپ روزے کی طرف جائیں تو ایسی 40 حدیثیں آپ کو روزے کے مختلف ابعاد اور ان کے پہلوؤں کو جو ہے اجاگر کرتی نظر آتی ہیں. لہذا روزے کا ہر روزے کی اہمیت, روزے کا ہدف کیا ہے, روزہ کس چیز کا نام ہے, روزے کا اجر خداوند عالم کی بارگاہ میں ہمیں کیا ملے گا, تو ہر چیز کے بارے میں اگر ہم ان احادیث سے اور آئمہ معصومین علیہ الصلوۃ والسلام کی تعلیمات کی طرف رجوع کریں تو ہم اس کی اہمیت اور اس کا جو اسلام کے اندر اس کی فضیلت جو بیان کی گئی ہے وہ بہتر ہمارے ذہن میں جو ہے وہ نقش اس کا سامنے آ سکتا ہے.
صحیح. اچھا قصور صاحب, ایک بات کل دوبارہ ریفرنس دوں گا میں, کل ہماری بات ہو رہی تھی اور اس میں ایک اور بڑی دلچسپ بات جو سامنے آئی
جی.
اب روزے سے ہٹ کے بھی شاید ہو یہ بات کہ کچھ ایسی مشقتیں, کچھ ایسی زحمتیں دین میں ہیں
جی.
مثال کے طور پہ ان کو اگر ہم کہیں کہ جو مشقت ہے, جیسے روزے کے بارے میں بات کرتے ہیں, کچھ لوگ کہتے ہیں کہ جی یار اتنے گھنٹے بھوکا رہنا, اتنے گھنٹے پیاسا رہنا, دھوپ ہے, گرمیوں کا موسم ہے, بڑا سخت ہے. یہ پہلا جملہ ہے جب بھی ہم کسی سے پوچھتے ہیں بھی روزہ کیسا چل رہا ہے تو وہ کہتا ہے یار بڑا سخت, بڑی گرمی ہے. اچھا کل بات ہوئی اور اس میں انہوں نے بات یہ کی کہ ایک ایسا مرحلہ آتا ہے جب مومن کے لیے یہ زحمتیں, یہ مشقت جو ہے وہ لذت میں تبدیل ہو جاتی ہے. یہ کون سا لمحہ ہے, یہ کیسے تبدیلی ہم لوگ لا سکتے ہیں اپنے اندر؟
کوئی شک نہیں ہے, ایک ہے ظاہری لذت, ایک ہے باطنی لذت.
ٹھیک ہے.
تو ہمیں بتا دیا گیا ہے, ایک تو ہم ظاہری لذت تو ہمیں جب ہم افطار کرتے ہیں نا
جی.
ایک خدا ناگہانے طور پہ ہمارے جو ہے نا خود ناگہانے طور پہ خوشی کا جو اور سرور کی جو کیفیت ہے وہ تو تاری ہو جاتی ہے, ظاہری لذت ہے.
بالکل ٹھیک ہے.
اسی طرح افطار کے وقت اور سحر کے وقت, وہ لوگ جو شاید نماز صبح کے لیے بھی بعض اوقات نہیں اٹھتے
جی,
لیکن رمضان میں اس طرح پابندی کے ساتھ, حتی بچوں کو آپ دیکھیں
بالکل.
صبح بڑوں کے ساتھ جب اٹھتے ہیں تو وہ ایک خوشی کا سماں ہوتا ہے اور وہ جو سحرگاہی کی جو لذت ہے وہ اپنی جگہ پہ ہے روزے کے ساتھ ساتھ. ایک یہ ظاہری لذت ہے, ایک یہ ہے باطنی لذت ہے. جب خداوند عالم فرما رہے ہیں کہ الصوم لی و انا اجزی بہی, کہ روزہ میرے لیے ہے اور میں ہی اس کی جزا دوں گا.
بالکل ٹھیک.
تمام اعمال جو ہے وہ خدا کے لیے ہیں.
صحیح ہے.
تمام اعمال کی جزا خدا دیتے ہیں.
ٹھیک ہے.
تو پھر کیا چیز ہے کہ یہ اصطلاح صرف روزے کے لیے ہی استعمال کی گئی ہے؟
صحیح ہے.
میں سمجھتا ہوں کہ یہ روزے کی فضیلت کو یہ نقطہ اجاگر کرتا ہے, باقی چیزیں بھی, باقی اعمال بھی خدا کے لیے, لیکن خدا نے کسی جگہ نہیں فرمایا کہ نماز میرے لیے ہے اور میں اس کی اجر دوں گا, میں اس کی جزا دوں گا, لیکن یہ چیز جو ہے جہاں تک میں نے تفحص کیا ہے یہ صرف روزے کے لیے ہے. ایک اور جگہ پہ ہے کہ پیغمبر اسلام صلی اللہ علیہ وسلم شعبان میں, ماہ شعبان میں جو ہے ان کے آخری, شعبان کے آخری ہفتے میں آپ نے خطبہ دیا اور خطبے میں ایک جملہ فرمایا کہ قد اقبل الیکم شہر اللہ, اے مردم, اے ایمان والو, تم پر ماہ رمضان جو ہے خدا کا جو مہینہ ہے وہ تمہاری طرف بڑھ رہا ہے, اس سے استفادہ کرو.
ٹھیک ہے.
یہاں بھی وہی چیز ہے, شہر اللہ کا لفظ استعمال ہوا ہے, یعنی یہ کاملاً خدا کا مہینہ ہے. حتیٰ میں نے جوادی عاملی صاحب کی کتاب پڑھ رہا تھا تو وہ فرما رہے تھے تفسیر میں کہ آپ نہ کہیں کہ مثلاً رمضان آیا رمضان چلا گیا,
ٹھیک ہے,
بلکہ آپ کہیں ماہ رمضان, ماہ رمضان مبارک آیا اور پھر تمام ہو گیا, یعنی ماہ رمضان یعنی خدا کا مہینہ, وہ رمضان کو, جی وادی علی صاحب, رمضان کو خدا کے ناموں میں سے ایک نام جو ہے وہ تلقی کرتے ہیں.
اچھا.
اور فرماتے ہیں کہ ماہ رمضان یعنی خدا کا مہینہ, وہی اصطلاح جو یہاں پہ قد اقبل علیکم پیغمبر اسلام صلی اللہ علیہ وسلم کے کلام میں شہر اللہ کے نام سے آئی ہے, یعنی ماہ خدا. وہی جوادی عاملی صاحب فرماتے ہیں کہ رمضان خدا کے ناموں میں سے جو ہے ایک نام ہے.
بالکل.
لہٰذا جب ان چیزوں کی طرف ہم دیکھیں گے کہ یہ خدا کا مہینہ ہے, اس کی فضیلت جو ہے ہمارے سامنے اجاگر ہوگی, تو میں سمجھتا ہوں واقعاً جو وہ لذت ہے, وہ لکھائے پروردگار کی جو لذت ہے, وہ ظاہری لذت سے بہت زیادہ.
بہت بہت شکریہ قصور صاحب, بہت زبردست طریقے سے آپ نے جواب دیا. انشاءاللہ آپ کے ساتھ گفتگو ہم جاری رکھیں گے. ابھی ہم لوگ چلیں گے رباب کی طرف اور دیکھتے ہیں رباب ہمیں دوبارہ کہاں پر لے کے جا رہی ہیں. جی رباب,
بہت شکریہ خرم, بہت ہی بہترین گفتگو چل رہی ہے آپ کی, امید کرتا ہے ہمارے ناظرین بھی اس گفتگو سے مستفید ہو رہے ہوں گے. لیکن ناظرین, یہاں وقت ہوا ہے آپ کو ایران کے صوبے گلستان کی سیر کرانے کا. کچھ خوبصورت مناظر ساتھ مل کے دیکھتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں. جی ناظرین, آپ کو دوبارہ خوش آمدید کہتے ہیں. گلستان سے کچھ خوبصورت مناظر, کچھ خوبصورت تصاویر آپ نے دیکھی, امید کرتے ہیں آپ کو پسند آئی ہوگی. وقت کو ضائع کیے بغیر چلتے ہیں خورم کے پاس, جہاں ان کی گفتگو چل رہی ہے قصور عباس الوی صاحب سے روزے کے متعلق. جی خورم,
بہت شکریہ رباب. جی بالکل, اور بہرحال انشاءاللہ آپ لوگ اسلام آباد اسٹوڈیو کی طرف بھی جائیں گے
انشاءاللہ,
اور ہم تھوڑی سی بات کر لیں, اس کے بعد آپ کو دیں گے ہم کہ آپ اسلام آباد اسٹوڈیو جائیں. قصور صاحب, فوائد کے بارے میں کیا کہیں گے آپ؟
بالکل, یہ روزے کے بہت زیادہ فوائد ہیں. اس کو ہم فوائد کو چار حصوں میں تقسیم کر سکتے ہیں.
اچھا.
ایک تو مادی معنوی, ایک طرح سے کہہ سکتے ہیں کہ مادی فوائد معنوی فوائد ہیں, اور اسی کے ساتھ ساتھ جو ہے وہ روحانی اور بدنی بھی کہہ سکتے ہیں. تقریباً ایک ہی تقسیم بندی ہے, اس کو زیادہ ہم جدا نہیں کر سکتے. تو مادی فوائد میں تو ہم نے پہلے بھی اشارہ کیا کہ ایک فائدہ یہ ہے کہ انسان جو عمراء ہیں, ثروت مند لوگ ہیں, وہ اپنی مادیات سے, اپنے ثروت سے ایک حصہ جو ہے وہ فطرے کی صورت میں, جو رمضان کے بعد واجب قرار دیا گیا ہے, یا باقی جو اس ماہ مبارک میں صدقات کی جو اہمیت اجاگر کی گئی ہے, اس صورت میں ان فقراء تک پہنچاتے ہیں جو سال بھر کا, یا شاید مہینے بھر کا اور چند دنوں کا بھی ممکن ہے وہ خرچ جو ہے ان کے پاس نہ ہو. تو یہ ایک لحاظ سے مادی فائدہ ان کو پہنچتا ہے جو فقراء ہیں.
ٹھیک ہے.
مانوی فائدہ جو ہے وہ سب کے لیے عام ہے, اس میں کوئی تخصیص نہیں ہے, کوئی غریب ہے یا فقیر ہے, سب جو ہے مانوی لحاظ سے خدا کے نزدیک ہوتے ہیں. یہ وہ ماہ مبارک ہے جس میں ایک روایت میں بھی ملتا ہے کہ اگر آپ دیکھیں کہ رمضان, ماہ رمضان گزر گیا ہے اور اس کے بعد آپ کے کردار میں, آپ کی اس مزاج میں تبدیلی نہیں آئی, تو ایسے سمجھیں آپ نے روزہ نہیں رکھا.
نہیں رکھا.
لہٰذا یہ وہ چیز ہے جو انسان کو خدا کے نزدیک کرتی ہے. انسان بہت ساری چیزیں جو ہمارے اندر موجود ہوتی ہیں رمضان کے بعد, ہم اگر اپنا محاسبہ کریں تو دیکھتے ہیں کہ نہیں, بہت ساری چیزیں کم ہو گئی ہیں. غیبت کرنا, ابھی ہم اشارہ کر رہے تھے, تو غیبت کرنا جو ہے اگر ہم نے چھوڑ دیا ہے, تو اس کا مطلب ہے اس کا اثر روزے کا جو ہے وہ ہماری شخصیت پر پڑا ہے.
تو یہ چیزیں بھی اہمیت رکھتی ہیں.
بالکل,
یہ وہی بات آ گئی کہ صرف بھوکا رہنا نہیں ہے.
جی بالکل, یہی اثرات ہیں, اثرات وہی فوائد ہیں. تو اگر رمضان کے بعد یہ چیز ہے کہ اگر ہم محاسبہ کریں, تو ممکن ہے محاسبہ نہ کریں, تو پتہ ہی نہ چلے کہ رمضان آیا, ماہ رمضان آیا تھا اور ماہ رمضان گزر گیا, جیسے میں نے پہلے کہا. لہٰذا اگر ہمارے شفقت اور مہربانی غربا فقرا کے لیے وہ بڑھ جائے, ہماری اپنی شخصیت جو ہے, ہم ایک لحاظ سے ہم کہہ سکتے ہیں کہ ہماری شخصیت معتدل ہو جائے, اگر ہم اعتدال کی طرف آ جائیں, افراطیت سے بچ کے جو پہلے تھی اب نہیں ہے, تو اس کا مطلب ہے کہ روزے کا فائدہ ہمیں ہوا ہے. اگر یہ چیزیں نہ ہوں تو روزے کا کوئی فائدہ نہیں ہے. اسی طرح ہماری روح جو ہے وہ لطیف ہوتی ہے. روزہ ایک ایسی چیز ہے جس سے انسان سنگ دل سے, سنگ دل انسان بھی جو ہر وقت ظلم اور بربریت کی طرف پیچھے ہے, لیکن ان ایام میں جب وہ روزہ رکھتا ہے تو ایک طرح کا ذہنی جو اثر ہے اور لطیف اثر جو اس کی فکر پر پڑتا ہے, وہ یہ ہے کہ وہ دوسروں پر شفقت اور مہربان ہو جاتا ہے, وہ کبھی جو ہے ظلم اور بربریت کی طرف نہیں جاتا. اور ایک چیز جو ہے کہ ہمارے اسلام میں چار مہینوں کو ماہ حرام کہا گیا ہے. حرام یعنی حرمت والے مہینے. حرمت والے مہینوں میں آپ دیکھتے ہیں کہ اسلامی تعلیمات میں چار مہینوں میں آپ جنگ نہیں کر سکتے, یعنی اس حد تک تاکید گئی ہے, اس حد تک ان کی حرمت ہے کہ اگر دشمن ہجوم بھی آپ کے اوپر کرے, تب بھی آپ صرف دفاع کریں.
اچھا, صحیح. آپ
جو ہے وہ دوسروں پر حملہ نہیں کر سکتے,
صرف دفاع کی
حد تک ہے. دفاع کا, اس کا منہ توڑ جواب دیں, لیکن آپ کو حق نہیں ہے کہ آپ دوسری اقوام پہ, دشمنوں پہ حملہ کریں. یعنی مقصد یہ ہے کہ اس حد تک ان ایام کا جو ہے, ان کی حرمت جو ہے, وہ خداوند عالم نے ہم تک جو ہے پہنچائی. جی
صحیح. اچھا قصور صاحب, ایک اور سوال ذہن میں میرا آیا, اور طب میں, میڈیکل سائنس میں ہم لوگ یہ کہتے ہیں کہ جب آپ نے کھانا کھایا ہوتا ہے تو گلوکوز آپ کے ذہن تک اچھے طریقے سے پہنچتا ہے, آپ اچھے طریقے سے سمجھ سکتے ہیں چیزوں کو. اگر آپ نے پڑھنا ہے, کوئی کام کرنا ہے, تو آپ کچھ کھائیں اور اس کے بعد آپ کے گلوکوز ہونا چاہیے آپ کے ذہن میں. اچھا, بہرحال کچھ ریسرچ میں کچھ تبدیلی آئی, और मेडिकल साइंस ने अब ये भी कहना शुरू कर दिया है कि क्योंकि जब आप खाना खाते हैं, पेट भर के खाते हैं या जब भी खाना खाते हैं, तो आपका ब्लड सर्कुलेशन, जो खून की गर्दिश है, वो जहन से हट के आपके जो निज़ामी निज़ाम है उस तरफ आ जाती है। तो उसका नुकसान ज़्यादा है। उसका नुकसान ये है कि जब आपके जहन तक खून नहीं पहुँच रहा तो ग्लूकोज भी नहीं पहुँच रही और उसके साथ साथ ऑक्सीजन भी नहीं पहुँच रही। अच्छा, तो उसका होता ये है कि आप जो है बिल्कुल कुछ सोचने के काबिल नहीं होते। माजरत के साथ कसूर साहब, मैं जो है मेडिकल साइंस का रेफरेंस दे रहा हूँ आपको, क्योंकि बात जो है मैं वही रोज़े की तरफ लेके आऊँगा। कहते हैं कि जब आप रोज़ा रखते हो तो वो जो बादल आपके जहन पे आए हुए हैं, वो जो मुख्तलिफ़ किस्म की अफकार, वो जो मुख्तलिफ़ किस्म की सोचें जिन्होंने आपके जहन को मशगूल किया हुआ है, या वो बुरी सोचें, मनफी एनर्जियाँ, वो झड़ जाती हैं। ऐसा ही है, होता है?
कोई शक नहीं है, बिल्कुल ऐसा ही है। मैं समझता हूँ कि अगर मेरी जगह पे कोई मेडिकल डॉक्टर यहाँ बैठे हो तो बहुत आसान अंदाज में इसकी तौजीह दे सकते थे, लेकिन उनकी गैर मौजूदगी में मैं जसारत कर रहा हूँ, और ख़ास तौर पे आप जैसे भाई के सामने जसारत कर रहा हूँ, क्योंकि आपका शोभा भी मेडिकल है। तो इस हवाले से बिल्कुल कोई शक नहीं है, बदन का जो एतदाल है वो इसी में है। आप देखिए, आप साल भर खाना खाते हैं, हम अमूमन पेट भर के खाते हैं, तो उसमें होता यह है कि इंसान के बदन की कार्बोहाइड्रेट्स, खासतौर पर लैक्टिक एसिड जो है, इसका इजाफा हो जाता है।
ठीक है, सही है।
तो रोज़े की हालत में जो है, जो इजाफी फैट्स होते हैं, लैक्टिक एसिड होता है, या जो इजाफी कार्बोहाइड्रेट्स होती हैं, ये आहिस्ता आहिस्ता झड़ना पिघलना शुरू हो जाती
हैं,
इंसान के बदन को दोबारा एतदाल की तरफ ले आती हैं, और खून जो है वो अपनी दुरुस्त मोशन के साथ जो है वो सर्कुलेट करता है। एक चीज़ तो ये है कि मेडिकल पॉइंट ऑफ व्यू से आपने खुद भी इस तरह मुझसे बेहतर,
डॉक्टर साहब की कमी आपने पूरी कर दी।
नहीं, जो ये आपसे इस्तेफादा करते हैं हम इस तरह के मौजूदात में। दूसरी चीज़ जो है, जो जदीद तहकीक है, वो सिर्फ मुसलमानों के अंदर भी नहीं है, बल्कि आप गैर मुस्लिम जो स्कॉलर्स हैं, या आप ख़ास तौर पे उनके मैं समझता हूँ कि ऐसे हॉस्पिटल्स गरबी दुनिया के अंदर वजूद में आ चुके हैं जो इलाज करते हैं रोज़े के ज़रिए।
अच्छा
जी, आप देखें ऐसे हॉस्पिटल्स हैं जहाँ पर डॉक्टर क्या करते हैं, मुझे वाकई ताज्जुब हुआ कि एक रशियन डॉक्टर था। अच्छा। वो कहता है कि मैं 4 हफ्तों के अंदर कुछ लोगों की, खास जो जहनी और बदनी बीमारियाँ होती हैं, उनको 4 हफ्ते जो है उनको एक लिहाज से यही रोजे की कैफियत, यानी उनको कुछ चीजें खाने पीने से रोकता हूँ, और कुछ खास वक्त में,
ठीक है
जैसे 20 घंटे हैं, 18 घंटे हैं, 17 घंटे, इतने घंटे रोकता हूँ, और 4 हफ्ते के बाद मैं उसके बेहतर नतायज जो है पाता हूँ। तो हम देखते हैं कि एक तरफ तो रोजा यानी वही इमसाक, यानी बचना, यानी खाने पीने से बचना, और दूसरा 4 हफ्ते का जो डिजिट रशियन डॉक्टर ने दिया, मेरे लिए वाकई ताज्जुब आवर था कि वही 4 हफ्ते हमारे लिए एक महीना बनता है, रमजान शरीफ में वाजिब रोजे जो हमारे लिए करार दिए गए। तो ऐसे डॉक्टर हैं जो रोजे के जरिए जो है इंसान की मुख्तलिफ बीमारियों का इलाज करते हैं, और ये मेरे लिए वाकई खुशायंद बात थी कि जो इस्लाम ने आज से 1400 साल पहले हमें बता दिया।
कसूर साहब बहुत शुक्रिया। कसूर अब्बास अलवी साहब, आपके साथ गुफ्तगू हमारी जारी रहेगी। अभी हम चलेंगे रुबाब के पास, देखते हैं रुबाब हम क्या लेके आए हैं। हम
जी बहुत शुक्रिया खुर्रम, मैं आपको फौरन पहले ले चलूंगी इस्लामाबाद स्टूडियो। जी हसन शाह साहब हमारे साथ मौजूद हैं।
अच्छा, आखिरी हिस्सा है आपका उनके साथ।
जी बिल्कुल हसन शाह साहब, हमें ये अक्सर दिमाग में कॉन्सेप्ट सा बैठ गया है कि रोजे का मतलब सिर्फ खाना पीना ही हमें रोकना है। ठीक है, बहुत से ऐसे मुसलमान होते हैं जो रोज़ा रखते हैं, या बहुत से ऐसे लोग होते हैं जो रोज़ा रखते हैं, लेकिन अपनी ज़बान से दूसरे मुसलमान को या दूसरे भाई को किसी तरह का नुकसान या दुख पहुंचाते हैं। ऐसे लोगों के बारे में आप क्या कहेंगे? मुख्तसर सा बयान कीजिएगा, हमारा वक्त बहुत कम है।
जी, ऐसे रोज़े के बारे में हुज़ूर पाक ने इरशाद फरमाया है कि वो शख्स झूठ बोलता है
जी,
और रोज़े की हालत में झूठ बोलता है या गीबत करता है, कोई ऐसा गुनाह करता है, तो वो उसका रोज़ा सिर्फ और सिर्फ उसके लिए इतना ही फायदा ले सकता है कि वो एक भूखा और प्यासा टाइम गुजार दे, उसका कोई अजर और उसको सवाब उसका नहीं मिलता। इसी तरह हजरत इमाम अली ने भी फरमाया है कि जिस शख्स ने अपने नफ्स को पहचान लिया है उसने अपने रब को पहचान लिया है। तो जब तक नफसानी और उसके रूहानी फायदे हम रोजे के हासिल नहीं करेंगे, उस वक्त तक रोजे का कोई फायदा नहीं है। उस वक्त तक सिर्फ यही है कि आप एक भूखा और प्यासा एक ड्यूरेशन गुजार लेते हैं।
जी, और हसन शाह साहब, आखिर में आपको एक जुमला हमारे अजीज नाजरीन के लिए जो इस वक्त ये प्रोग्राम देख रहे हैं कहना चाहेंगे।
जी, मैं ये कहना चाहूंगा कि ये जो 4 हफ्तों का टाइम है, ये जो 1 महीने का वक्त होता है
जी,
इसमें खुदारा सिर्फ भूखे प्यासे रहने को ही रोजा ना करें, बल्कि तमाम उन बुराइयों को भी अपने अंदर से निकालने की कोशिश करें कि जो पूरे साल में आप नहीं निकाल सकते
जी।
इसी तरह ये जो जितना अभी डॉक्टर साहब ने बात की, खुर्रम साहब ने भी बहुत अच्छी बात की कि ये एक ऐसा ड्यूरेशन होता है जिसमें आप अपने नफ्स तक और अपने रूह तक एक्सेस, अपने रूह तक रसाई हासिल कर लेते हैं, और वहां पे जाके आप अपनी उन चीजों को भी दुरुस्त कर लेते हैं जो आम दिनों में, आम हालात में खाते पीते हुए और अपनी रूटीन लाइफ में जिसमें आप कुछ बुराइयां भी कर रहे हैं, जो क्या कहते हैं उसको कि जानते बूझते हुए और अनजाने में भी कुछ बुराइयां हो जाती हैं कि जैसे आपकी नजर उठ जाती है किसी ऐसी चीज, तो इन रमजान के महीने में आपने इतना कंट्रोल अपने आप को कर लिया, इतना बैलेंस कर लिया कि आपकी एक्सेस आपकी रसाई रूह तक आपकी आपकी नफ तक हो जाती है और आप अपनी कई उन बीमारियों को जो डॉक्टर या कोई और शख्स उसको हल नहीं कर सकता, बचपन से आप उलमा की बातें सुन रहे होते हैं, बचपन से आपने अपने टीचर्स की बातें सुनी, झूठ ना बोलो, ये काम ना करो, इस तरह बुराई है, ये अच्छा है, ये बुरा है, वो आप अपने ऊपर अप्लाई नहीं कर सक रहे होते क्योंकि आपने खुद अपना एहतसाब नहीं किया होता। जब अपना खुद एहतसाब करते हैं तो उसके बाद आप उन बुराइयों से अपने आप को बचा सकते हैं।
जी हसन शाह साहब, बहुत शुक्रिया, हमारे मजहबी उमूर के माहिर थे, इस्लामाबाद स्टूडियो से हमारे साथ मौजूद थे, बहुत बहुत शुक्रिया, अपना कीमती वक्त हमारे प्रोग्राम के लिए निकाला, आपसे खुदा हाफिज़ करते हैं। जी नाज़रीन, मैं फौरन चलती हूँ LCD की तरफ ताकि मैं आज आपको कुछ नुक्ते बता सकूँ कि आप पसीने की बदबू से किस तरह बच सकते हैं। गर्मियों का मौसम है, अक्सर एक मसला जो पेश आता है वो है पसीने की बदबू के मुतालिक होता है, और नाज़रीन बहुत से लोग ये है कि परेशान भी रहते हैं कि भाई इस बदबू से किस तरह छुटकारा पाया जाए। जल्दी से बताती हूँ, सबसे पहला टोटका जो है वो ये है कि आपने लीमू को लेना है, उसको बीच में से काटना है, और जहाँ पसीने आपको ज़्यादा आता है, आपको लगता है वहाँ पे बदबू ज़्यादा है, आपने लीमू को वहाँ रगड़ लेना है या मसल लेना है, इस हद तक मसलना है कि लीमू का जो जूस है, जो उसका पानी है, वो आपकी जिल्द के अंदर जज्ब हो जाए। ये एक बेहतरीन आप बोल सकते हैं रास्ता है कि पसीने की बदबू से आप दूर रह सकें। इसके अलावा दूसरा टोटका वो ये है, रोज़मेरी के पत्तों को आपने लेना है, 10 मिनट तक पानी में उसको उबालना है, और आपका जो नहाने का पानी है, इस रोजमेरी के पानी को आपने उस नहाने के पानी में डाल देना है और उस पानी से आपने नहाना है, इससे भी आपकी पसीने की बदबू जो है वो दूर हो जाएगी। इसके अलावा हमारे पास है बेकिंग सोडा। जी हाँ, बेकिंग सोडे का 1 चम्मच आपने लेना है, या खाने वाला सोडा आपने उसको नीम गर्म पानी में मिलाना है 1 चम्मच, और फिर आपने उसको जहाँ आपको लगता है पसीने की बदबू या पसीना ज़्यादा आता है वहाँ मसाज देना, तकरीबन 10 मिनट तक इसको रहने दीजिए इस पेस्ट को, आपके पसीने की बदबू जो है वो दूर हो जाती है। लेते एक वक्फा, आप कुछ खाने पीने की मज़ेदार बातें करते हैं, हमारे साथ रहिए। जी नाज़रीन, दोबारा खुश आमदीद कहते हैं आपको, फौरन ले चलते हैं खुर्रम की तरफ ताकि हमारा वक्त बहुत कम है। जी खुर्रम,
बहुत शुक्रिया रुबाब जी, बिल्कुल मैं भी जल्दी से एक बस आखिरी सवाल कस्फर अब्बास अलवी साहब से करूँगा। कस्फर साहब, आजकल मशहद में इमाम रज़ा अलैहिस्सलाम के हरम में जो है अफ्तारी करवाई जाती है, मैं चाहूँगा उस पर थोड़ा सा इशारा करें, बड़ी दिलचस्प नुकता है ये।
बिल्कुल जी, हम भी टेलीविज़न अमूमन देखते हैं तो इस चीज़ तरफ मुतवज्जे होते हैं। मैं समझता हूँ कि दुनिया में कोई मिसाल नहीं मिल सकती, ये जो सुफरा और जो दस्तरखान इमाम रज़ा अलैहिस्सलाम के हरम मुतहर में आजकल इस महीने में जो बिछाया जाता है, रोज़ यानी हर साल जो है वो पहले से उसका इजाफा होता जाता है, हर रोज़ जो है हज़ारों की तादाद में जो रोज़ेदार हैं वहाँ पे इफ्तार करते हैं, और अगर आप इस तनाजुर में देखें तो एक महीने में यानी माह रमज़ान में लाखों की तादाद में लोग जो है इमाम रज़ा अलैहिस्सलाम के मादी और मानवी दस्तरखान से इस्तफादा कर रहे हैं। हम वैसे तो हर लिहाज से जो कुछ हमारे पास है वो मोहम्मद और आल मोहम्मद के दस्तरखान से ही हमें मिला है, चाहे वो मानवी सूरत में हो चाहे मादी सूरत में हो, लेकिन ये जो सिस्टम है जो अभी हर साल इसमें इजाफा होता जा रहा है, मैं समझता हूँ कि पूरी दुनिया में, आप पूरी दुनिया में देख लें, इस तरह की एक जगह पर खाना खिलाने की जो मिसाल है आपको नहीं मिलेगी।
बहुत शुक्रिया कस्फर अब्बास अलवी साहब, बहुत शुक्रिया, बड़ा अहम मौजू था और आप लोग आपने बहरहाल मुख्तसर वक्त में उस पर नज़र डाली और उसका निचोड़ निकाला, शुक्रिया अदा करता हूँ आप,
बहुत शुक्रिया।
चलते हैं रुबाब पास। जी रुबाब
जी, खुर्रम बहुत शुक्रिया, बहुत ही बेहतरीन गुफ्तगू रही आपकी, इंशाल्लाह हमारे नाज़रीन भी इस गुफ्तगू से मुस्तफ़ीद हुए होंगे। कल के मेहमान के बारे में नाज़रीन को पता चलें, ओवैस साहब इंशाल्लाह होंगे स्टूडियो में और इंशाल्लाह उनसे गुफ्तगू हमारी रहेगी। बस इस दुआ के साथ कि हमारे अजीज़ नाज़रीन का आज का दिन बहुत 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 अच्छा गुजरा, आपको रोज़ा बिल्कुल ना लगे, क्योंकि गर्मियों का दिन है, खैर हो सकता है इंसान को थोड़ा सा रोज़ा लगे, लेकिन इंशाल्लाह अल्लाह ताला हमें इस दुआ की तौफीक अता फरमाए कि हमारा रोज़ा बिल्कुल अच्छा गुजरे। और मैं यहाँ पर खुर्रम अली गर्दीज़ी साहब का और कस्फर अब्बास अलवी साहब का भी बहुत बहुत शुक्रिया अदा करती चलूँगी, और हसन शाह साहब का जो हमारे साथ इस्लामाबाद स्टूडियो में थे, शुक्रिया अदा करती चलूँगी। कल तक के लिए मुझे और खुर्रम अली गर्दीज़ी को इजाज़त दीजिए,
खुदा हाफ़िज़।